نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. پہلے پارے کا رکوع نمبر 12 ہے جو سورۃ بقرہ کا رکوع نمبر 11 ہے. آیت نمبر 87 سے 96 ہم لفظی وضاحت ساتھ ساتھ دیکھیں گے انشاءاللہ تعالی. جہاں تک ایک ٹاپک کی آیتیں ہیں وہاں تک آیت کو پڑھ کے اس کے الفاظ میں کوئی ایسی چیز ہے جو ہماری اردو سے ریلیٹ کرنے کی ہو کر کے پھر انشاءاللہ تعالی ہم ساتھ ہی اس کی تفسیر کریں گے. اللہ تعالی فرماتے ہیں وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ اور بے شک دی ہم نے موسیٰ علیہ السلام کو کتاب اور کیا کیا وَقَفَّيْنَا مِن بَعْدِهِ بِالرُّسُلِ اور پے در پے بھیجے اس کے پیچھے رسول وَآتَيْنَا عِيسَى ابْنَ مَرْيَمَ الْبَيِّنَاتِ اور دیے ہم نے عیسیٰ مریم کے بیٹے کو معجزات کھلے واضح اور کیا کیا وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ اور قوت دی ہم نے اس کو پاک روح سے. پھر کیا ہوا أَفَكُلَّمَا جَاءَكُمْ رَسُولٌ بِمَا لَا تَحْوَى أَنفُسُكُمُ اسْتَكْبَرْتُمْ پھر بھلا کیا جب تمہارے پاس لایا کوئی رسول وہ حکم جو ناپسند آیا تمہارے نفسوں کو تو تم تکبر کرنے لگے. پھر کیا ہوا اس تکبر کا نتیجہ فَفَرِيقًا كَذَّبْتُمْ تو ایک فرقے کو تم نے جھٹلا دیا وَفَرِيقًا تَقْتُلُونَ اور ایک فرقے کو تم نے قتل کر دیا. اور یہ سب کچھ کر کے کہنے کیا لگے وَقَالُوا قُلُوبُنَا غُلْفٌ اور وہ کہتے ہیں کہ ہمارے دل تو پردوں میں ہیں غلافوں میں ہیں یعنی محفوظ ہیں. اصل بات یہ نہیں ہے. پھر اصل بات کیا ہے بَلْ لَعَنَهُمُ اللَّهُ بِكُفْرِهِمْ بلکہ اللہ نے لعنت کر دی ان کے کفر کے سبب. لعنت کا نتیجہ کیا نکلتا ہے فَقَلِيلًا مَا يُؤْمِنُونَ بس کتنے ہی تھوڑے ہیں جو ایمان لاتے ہیں یعنی ایمان لانے والے پھر بہت تھوڑے ہوتے ہیں اور اسی طرح کتنا تھوڑا ہے جو وہ ایمان لاتے ہیں. ان آیات میں دوبارہ یہود کی طرف سلسلہ کلام ہے. اس آیت کے مشکل الفاظ کو تھوڑا سا دیکھیں گے. قفینا کا لفظ ہے اس میں قاف فا واو اس کا روٹ ہے. قف کف کہتے ہیں ریڑھ کی ہڈی کو بیک بون جس کو آپ بولتے ہیں. ایک لفظ آپ نے سنا ہوگا شاعری میں قافیہ ردیف. جو لوگ شاعری جانتے ہیں ان کو پتہ ہے کہ شعر میں ایک قافیہ ہوتا ہے اور دوسرے کو کیا کہتے ہیں ردیف. وہ بھی اسی سے ہے. کیوں کہ قافیے کے ساتھ اگلا جو ہے وہ جڑا ہوتا ہے. ردیف کہتے ہیں پیچھے والے کو. اونٹ پہ جب دو لوگ سوار ہوتے ہیں نا تو پچھلے شخص کو اگلے کا ردیف کہتے ہیں ردیفہ. قرآن پاک میں بھی یہ لفظ آتا ہے. اور ایک دفعہ ایک حدیث بیان کرتے ہوئے صحابی نے بھی کہا کہ میں نبی صلی اللہ علیہ وسلم کا ردیف تھا یعنی میں آپ سے پیچھے تھا اونٹنی پہ. تو بہرحال اس لفظ کے اندر جڑے ہونے کا معنی آتا ہے. اردو میں ایک بہت ہی معروف لفظ اسی روٹ سے ہے وقفہ. تو وقفے کا مطلب کیا ہوتا ہے کسی چیز میں گیپ ہو جانا اور یہاں وقفینا آیا تو جڑا ہوا جوائنٹ کے معنوں میں. کیونکہ جو ریڑھ کی ہڈی کے مہرے ہوتے ہیں نا وہ ایک دوسرے کے ساتھ جڑے ہوئے ہوتے ہیں تو اسی وجہ سے اس کو کف کہتے ہیں. ٹھیک ہے. پھر آگے دیکھیے ایک نیا لفظ اس میں تہوا کا آیا ہے ہمارے پاس بیما لا تہوا. یہ بھی نیا لفظ ہے. ہا واو یا اس کا روٹ ہے. ہوا کہتے ہیں خواہش کو. قرآن پاک میں آتا ہے وَنَهَن نَفْسَ عَنِ الْحَوَى اور وہ جس نے اپنے نفس کو خواہش سے روکا اس کو اللہ تعالیٰ جنتیں دے گا. تو ہوا کیا ہوتی ہے خواہش. آپ کہیں گے ایک ہوا تو ہم نے دیکھی ہوئی ہے. دیکھی تو نہیں لیکن محسوس کرتے ہیں. کون سی ایئر ہوا چل رہی ہے. ہوا یہ ہے وہ ہے. اب ان دونوں کا آپس میں ربط کیا بنتا ہے. ایک طرف ہے خواہش ایک طرف ہے ہوا. دونوں جڑی کیسے کہ خواہشات بھی ہواؤں کی طرح اڑتی ہی رہتی ہیں. एक पूरी करके देखें, अगली तैयार। हाँ, डिज़ायर्स क्या होती हैं जो बंदे को उड़ाई देती हैं, और जो लोग ख्वाहिशों के पीछे भाग रहे होते हैं ना, वो भी बस हर वक्त भाग दौड़ में, उनको नहीं पता हमने कहाँ रुकना है, क्या गोल था जो हमने हासिल कर लिया है। अब हमें अपनी ज़िंदगी में इत्मीनान से बैठ के इंजॉय करना चाहिए। तो ख्वाहिशात का नतीजा क्या है कि इंसान फिर ऊपर से ऊपर जाता है। इसी तरह एक हवा का और मतलब ये जो बहुत ही ज़बरदस्त नस्बत रखता है ख्वाहिश से, और वो क्या, हवा कहते हैं ऊपर से नीचे गिरने को। जहन्नुम के नामों में से एक नाम है हाविया, व उम्मुहु हाविया। हाविया क्या है, ऐसी गहरी जहन्नुम के ऊपर से लोगों को गिराएंगे तो उसमें पहुंचेंगे, और वहां कौन जाएंगे, जो हवा परस्त होंगे, ख्वाहिश परस्त। मैं कहती हूँ सिर्फ आज के दौर के लोगों को यही एक मतलब बता दिया जाए ना कि ख्वाहिशों का इंजाम क्या है, हवा का इंजाम क्या है, हाविया उनकी माँ बन जाएगी। जैसे माँ गोद लेती है ना बच्चे को, इस तरह वो जहन्नुम उनको पकड़ लेगी। अल्लाह ताला हम सबको ख्वाहिशात से महफूज रखे और बचा के रखे। फिर इस तकबर तुम का लफ्ज़ पीछे वैसे गुजर चुका है, काफ बारा से। किबर कहते हैं बड़ाई को, इस तकबर कहते हैं बड़ाई तलब करना, प्राउडनेस का मानी है। फिर इसके बाद देखिए गुल्फ का लफ्ज़ हमने देखा है 88 में, गैन लाम फा इसका रूट है, गिलाफुन की जमा है। बेसिकली गुल्फ कहते हैं गिलाफ वाले, तकिए का गिलाफ, ये वही लफ्ज़ है गुल्फ। किसी चीज़ को चारों तरफ से इस तरह ले लेना कि वो उसके अंदर आ जाए। जब हम किसी चीज़ पे गिलाफ चढ़ा देते हैं तो फिर उसका अंदर तो नहीं दिखता ना, कवट के मानों में वो चीज़ जो किसी गिलाफ में बंद हो। यहाँ मुबालगे के लिए इस्तेमाल हुआ है कि हमारे दिल गिलाफों में बंद नहीं, बल्कि हमारे दिल हो ही गिलाफ गए हैं। ये इंतहा होती है। छोटी सी मिसाल दे के समझाने की कोशिश करूँगी। किसी को कहना कि फलां तो शेर जैसा बहादुर है, और किसी की बहादुरी को इससे भी ज़्यादा कहना तो क्या कहते हैं, फलां तो शेर है। ठीक है, तो शेर नहीं होता, मुबालगा है, एग्जेजुरेशन है कि इतना बहादुर है कि गोया कि वो शेर हो गया। तो यहाँ ये कहने के बजाय कि वह खुलूबू ना फी गुल्फ, हमारे दिल गिलाफों में है, वो कह रहे हैं हमारे दिल तो है ही गिलाफ। और ये क्या कैफियत होती है, अल्लाह ताला हमें इससे महफूज रखे, तफसीर में देखेंगे। चलिए अब इन आयतों को हम देखते हैं। हम सब पीछे से बनी इसराइल की हिस्ट्री पढ़ रहे हैं। अल्लाह ताला उम्मत मुस्लिमा को बनी इसराइल की बातें सुनाकर इस बात से आगाह कर रहे हैं कि देखो, जब किसी कौम को अल्लाह ताला अपने दीन के लिए चुनता है और फिर वो काम करने की बजाय ख्वाहिशों के पीछे लग जाएं, इस दुनिया के पीछे लग जाएं, तो फिर उनका नतीजा क्या होता है कि अल्लाह ताला उनको इज़्ज़त के मुकाम से हटाकर बिल्कुल ऐसी गुमराहियों में डाल देता है कि जहाँ से फिर उनका कोई नाम निशान भी नहीं मिलता। यही कैफियत बयान की गई कि वलकद आतैना, और बेशक दी हमने, किसको, मूसा, मूसा को क्या दी, अल किताब। अल किताब से यहाँ क्या मुराद है, तौरात। बाज़ लोग क्या बोलते हैं, तौरात, लफ्ज़ क्या है, तौरात, इंग्लिश में इसको तौरा कहते हैं। ठीक है, मूसा अलैहिस्सलाम को हमने किताब दी। पहली बात तो इससे ये पता चली कि किताब नबी खुद नहीं लिखते, अल्लाह देते हैं, अल्लाह सुबहाना ताला की तरफ से आती हैं और फिर वो दूसरों तक पहुंचाते हैं। फिर क्या हुआ उस किताब के, अब तसव्वुर में लाएं, वादिय थी, कोहे तूर पे मूसा गए, 40 रातें रहे, तौरात नाजिल हुई, पीछे से ख़बर मिल गई कि वो तो शिर्क में मुब्तला हो गए, बछड़े को पूजने लगे, गुस्से में आए, जब उनको बछड़े की पूजा करते हुए देखा, गुस्से से तख्तियां फेंकी, टूट गई। सूरत अल-आराफ में तफसील से वाक्य आएगा। फिर कौम के साथ मामला किया, जिन्होंने बछड़े को पूजा था उनको कत्ल करवाया गया दूसरों के हाथों, कहा चलो अब इस किताब को पढ़ो। कहने लगे तो बड़ी मुश्किल है, हम तो नहीं मानते, पता नहीं आपने खुद ही कोहे तूर पे बैठ के लिख ली बातें, हम तो आप देखना चाहते हैं। कहा अच्छा, सारे तो अब नहीं लश्कर जा सकते, 70 लोग आ जाओ, हर कबीले में से कुछ लोग निकले, जब सुनी आवाज़ कहेंगे नहीं, हम तो अल्लाह को खुल्लम खुल्ला देखना चाहते हैं। लन्नो मिन लका हत्ता नरल्लाह जहरा, इस बात पे आसमान से बिजली आई, वो सब मर गए। फिर मूसा अलैहिस्सलाम की दुआ से अल्लाह ने इनको ज़िंदा किया। फिर वापस आके उन्होंने कहा कि चलो जी आ गई है तौरात, लेते हैं। जो ही कौम ने देखी तौरात, उफ ये तो बड़ी मुश्किल है, हम तो ये सोच के आए थे कि बड़ी आसान होगी। अल्लाह ने कहा क्या कहा तुमने, तूर पहाड़ को पकड़ के उनके सर पे मुसल्लत किया, मानते हो कि नहीं मानते, खुजू मा आतैनाकुम बिकुव्वा, पकड़ो कुव्वत के साथ, नहीं तो ये पहाड़ तुम्हारे ऊपर गिरेगा। खौफ के मारे सजदे में चले गए, एक आंख से देख भी रहे थे कि कहीं पहाड़ ना गिरे। अल्लाह ने उनके फिर इस जुर्म को माफ़ किया। अब वो कहानी उनके सामने खुली जो पिछले रुकू में हमने 10 कमेंडमेंट्स देख लिए, कि अहकाम अशरा जो बनी इसराइल को मिले। कुरान में रब्त है? अभी तक जो रुकू आपने पढ़े, आपको उनका रब्त महसूस होता है? कोई कह सकता है कि कुरान बेरब चीज़ है? ए से लेके जी तक आप पूरे कुरान को एक टेक्स्ट में पिरो सकते हैं, इतना मरबूत है ये निज़ाम। और एक ही बांट नहीं, इसकी कई तरीक़ों से बांट है। सीरत के नाते से आप इसका तसलसल इंशाल्लाह आगे जाएंगे तो आप देखेंगे कि सूरह बकरा पहले क्यों है, आले इमरान बाद में क्यों है, और सूरह तौबा वहाँ क्यों आई। हम तो चाहते हैं ना इधर उधर करके अपनी मर्ज़ी से आसान सूरतें पहले पढ़ लें। अल्लाह ने हर चीज़ के अंदर बहुत हिकमत रखी हुई है। तो अब हम किस दौर पर आए हैं कि वलकद आतैना मूसल किताब, किताब आ गई, मूसा ने उनकी तबलीग कर दी। फिर उसी वादी तीह में मूसा का इंतकाल हो गया। फिर उसके बाद हारून अलैहिस्सलाम सामने आते हैं, वो इनके मजहबी लीडर बने। लेकिन उसके बाद क्या हुआ कि उनका भी इंतकाल हो गया। फिर क्या हुआ, वक़फ़ैना मिन बादिही बिर्रुसल, हमने लगातार भेजा उनके बाद रसूलों को। यानी लगातार, कंटिन्यूसली, विदाउट एनी गैप। यानी एक नबी जाता तो दूसरा आ जाता, दूसरा आता तो तीसरा आ जाता। इंसानियत की हिदायत का काम अल्लाह ताला ने किसी दौर में रोका नहीं है, क्योंकि अगर कहीं एक साल बारिश ना हो तो वहाँ की फसलें ख़त्म हो जाती है ना, कहत पड़ जाता है, उससे भी लोग मरने लगते हैं। लेकिन उससे बड़ा कहत तब पड़ता है जब किसी इलाके में हिदायत की बात कहने वाला कोई ना रहे। अंबिया कराम लोगों के रूहानी उस्ताद होते थे, वो उनके पेट के खाने से ज़्यादा उनकी रूह के खाने की फ़िक्र करते थे। और जहाँ से हिदायत का सोर्स ख़त्म हो जाए, वो बात बताने वाले ख़त्म हो जाएं, तो वो कौमें भी उसी तरह फाकों मरने लगती हैं जैसे वो लोग फाकों से मर जाते हैं जिनके पास खाना नहीं होता। तो लिहाजा यहाँ नबी आए, कौन आए? मूसा के बाद हारून अलैहिस्सलाम, फिर हारून अलैहिस्सलाम के बाद यूशे बिन नून आए। फिर अल्लाह ने उनको निस्बत दी, और ये वो थे जिन्होंने मूसा की ज़िंदगी में इल्म का सफ़र शुरू किया हुआ था। सूरत अलकहफ़ में आप पढ़ेंगे कि मूसा अलैहिस्सलाम ने इल्म की तलब में एक सफ़र किया था हज़रत हिज़र अलैहिस्सलाम तक पहुंचने का। उसमें जो जवान साथ थे वो यूशे बिन नून थे। अल्लाह ताला ने उनको अपने दीन के लिए चुना, और इस तरह कालिब बिन युखना होते होते नबियों का सिलसिला हज़रत ईसा अलैहिस्सलाम पे पहुँच गया। वातैना ईसा इब्न मरियम, अगर आप एक पूरा चार्ट बना के देखें ना, तो मूसा के बाद से लेके हज़रत ईसा अलैहिस्सलाम के बीच का दौर ये कई सदियों का दौर था। इसमें अम्बिया कराम आते ही रहे। इसी दौर में हज़रत दाऊद आए, हज़रत सुलेमान आए, हज़रत यूनुस अलैहिस्सलाम आए। इस फैमिली से भी तो ज़रा सी जान पहचान करके देखे ना कि ये नबी कहाँ से कैसे आए। कि वक़फ़ैना मिन बादिही बिर्रुसल, लगातार मुसलसल रसूल आते रहे। अब यहाँ एक लफ्ज़ नोट कीजिएगा, बिर्रुसल। रसूल जो है ये रसूल की जमा है। दो लफ्ज़ आते हैं कुरान पाक में, एक आता है नबी और एक आता है रसूल। नबी की जमा है अम्बिया और रसूल की जमा है रसूल। इन दोनों में क्या फ़र्क है? क्या एक ही लफ्ज़ है? क्या हर नबी रसूल होता है और हर रसूल नबी होता है? ऐसा नहीं है। पहले रसूल को देख लें कि रसूल कौन होता है जिसको नई किताब मिलती है, नई शरीयत मिलती है। जैसे मूसा अलैहिस्सलाम को तौरात मिली, नबी सल्लल्लाहु अलैहि वसल्लम को कुरान पाक मिला, हज़रत ईसा अलैहिस्सलाम को इंजील मिली, ठीक है, तो ये सब कौन होंगे? रसूल होंगे। और इसके अलावा 300 से ज़ायद इल्हामी किताबों के सोर्सेज मिलते हैं। यानी अहादीस से अगर आप देखें, हमारे पास तो सिर्फ ये चार नाम है ना, तौरात, ज़बूर, इंजील और कुरान। हालांकि 300 से ज़ायद किताबें नाजिल हुई, कहाँ हैं आज? सब ख़त्म। और जो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम पे नाजिल हुआ, रहती दुनिया तक कुरान पाक की सूरत में मौजूद होगा। जब कौमें अपनी किताबों पे अमल करना छोड़ देती हैं ना, तो अल्लाह ताला उन किताबों को उठा लेता है। और ऐसा कुरान के साथ भी होगा। क़यामत से बिल्कुल पहले अल्लाह के नबी ने फरमाया कि इतनी बेदीनी हो जाएगी कि लफ्ज़ अल्लाह कहने वाला कोई नहीं होगा। कोई किसी को बुराई करते देकर ये कह देगा ना कि अल्लाह के बंदे आड़ के पीछे जाके करो, उसका दर्जा ऐसे होगा जैसे सहाबा का दर्जा था। یعنی لوگ برائی کو اتنا زیادہ قبول کر لیں گے، اور یہ وہ وقت ہوگا کہ جب قرآن پاک کے صفحے بھی خالی ہو جائیں گے، حافظوں کے دلوں سے قرآن اٹھ جائے گا، خانہ کعبہ گرا دیا جائے گا. دیکھیے لائن شکر تم لازیدنکم، یہ اصول ہر جگہ آتا ہے، جس چیز کی قدردانی کریں گے وہ آپ کو اور ملے گی، جس کی ناشکری کریں گے، آج آپ ناشکری کریں اس کتاب کی، آپ کو کل آنے کی توفیق ہی نہیں ملے گی، آپ کو بوجھل لگے گا، کل کسی وجہ سے نہیں آئیں گے تو پرسوں خود ہی نہیں آئیں گے. اس کی طرف جتنا آتے ہیں یہ اتنی آسان لگتی ہے. پچھلی قوموں نے چونکہ کتابوں کو نہ ماننا شروع کیا تو نتیجہ کیا ہوا کہ اللہ تعالیٰ نے ایک ایک کر کے وہ کتاب اٹھا لی، انہوں نے اسی میں خلط ملط کر دیا. لیکن قرآن پاک کے لیے اللہ کا یہ وعدہ تھا کہ اس کو قیامت تک رکھا جائے گا. تو رسول کون ہوتے ہیں؟ جن کو کتاب بھی ملی اور نئی شریعت ملی. لیکن انبیاء کرام کون ہوتے ہیں؟ جنہوں نے پچھلے ہی رسول کی کتاب کو آگے بیان کیا. جیسے آج کے دور میں امت مسلمہ میں علماء ہیں، داعی دین ہیں، اب وہ نئی کتاب تو کوئی نہیں گھڑ سکتے نا، قرآن اور حدیث کی تبلیغ کرتے ہیں نا. تو آپ کہہ سکتے ہیں کہ انبیاء کرام ایسے ہی تھے جیسے آج کے دور کے دین والے، علم والے، جو سچے علم کی اور سچے دین کی تبلیغ کرتے ہیں. تو یہاں ایک یہ چیز واضح ہو گئی کہ رسول کو رسول اور نبی کو نبی کے. ہاں جو رسول ہوتا ہے نا وہ نبی بھی ہوتا ہے، کیونکہ اس کو کتاب بھی ملتی ہے اور ساتھ ہی ساتھ وہ اس کتاب کی تبلیغ بھی کرتا ہے. لیکن ہر نبی رسول نہیں ہوتا، اور بات بہت واضح ہے، اس میں کوئی مشکل بات نہیں ہے. یہ جوڑے جوڑے ہیں، قرآن پاک کی اصطلاحات کے تین جوڑے ایسے ہیں جو ایک دوسرے کے مترادف کے طور پر بھی استعمال ہوتے ہیں اور الگ الگ اپنا مفہوم بھی رکھتے ہیں. اس کے لیے ایک اصول ہے، کیا؟ اذ اجتمع تفرق و اذا تفرق اجتمع، یعنی جب ایک جوڑے کے دونوں لفظ اکٹھے استعمال ہوں گے تو دونوں کا مفہوم مختلف ہوگا، اور جب یہ دونوں الگ الگ استعمال ہوں گے تو ایک ہی معنی میں استعمال ہوں گے. انہی میں سے ایک جوڑا جو ہے وہ نبی اور رسول کا. بات نہ بھی سمجھ آئے تو آپ کے لیے اتنی کافی ہے کہ نبی اور رسول میں بہرحال فرق ہوتا ہے، ٹھیک ہے؟ کبھی کبھی نبی کی جگہ رسول کا لفظ بھی بول دیا جاتا ہے، کبھی کبھی رسول کی جگہ نبی کا لفظ بھی آتا ہے، اور جو نبی اور رسول دونوں ہوتا ہے اس کا مقام آف کورس دوسروں سے زیادہ ہوتا ہے. اس پہ کہیں پھر جا کے آپ کو تھوڑی سی وضاحت دوں گی. تو لہٰذا بات کیا ہوئی کہ ہم نے ان کے بعد رسولوں کو بھیجا، ہوتے ہوتے بات کہاں تک آ گئی؟ بنی اسرائیل کا آخری نبی کون تھے؟ وآتینا عیسی ابن مریم. یہ جملہ رٹ لیں کہ حضرت عیسیٰ علیہ السلام بنی اسرائیل کے آخری نبی تھے، آخری رسول کہہ لیں یا نبوتی. بنی اسرائیل شروع تو کہاں سے ہوئی تھی؟ ذرا لوں آپ کا ٹیسٹ حفظے کا. یا بنی اسرائیل اذکروا نعمتی اللتی، یعقوب علیہ السلام سے نسبت سے بنی اسرائیل چلتی گئی. لیکن سب سے فیمس نبی ان کے کون تھے؟ موسیٰ علیہ السلام. اور حضرت عیسیٰ کون ہے؟ ایک ہی نبوت کی کڑی ہے. مت سوچئے کہ یہودیت ایک اور مذہب ہے اور عیسائیت ایک اور مذہب ہے، یہ دونوں بنی اسرائیل کے ٹوٹے ہوئے دو فرقے ہیں، جیسے آج امت کے چار فرقے ہو گئے، ٹھیک ہے؟ تو یہاں تک بات آئی. ہم نے عیسیٰ بیٹے مریم کو کھلے معجزات دیے. یہ کون سے معجزات دیے تھے ان کو اللہ تعالیٰ نے؟ ان کو اللہ تعالیٰ نے کچھ ایسے معجزات دیے تھے کہ جن کا تعلق طب سے تھا. ایک چھوٹا سا اصول یاد رکھیے گا کہ جیسی قوم ہوتی ہے نا، جیسی سراؤنڈنگ ہوتی ہے، حالات ہوتے ہیں، نبیوں کو ویسے ہی معجزے ملتے ہیں. موسیٰ علیہ السلام کا جب دور تھا تو جادو کا رواج تھا، عام لوگوں کے ذہن پہ جادو کا فوبیا ہوا ہوا تھا، آپ کہہ لیں اس کے سحر میں مبتلا تھے. لہٰذا حضرت موسیٰ کو جو دو بڑے معجزات ملے، ید بیضہ اور عصا کا سانپ بننا، یہ دیکھنے میں جادو لگتے تھے. اللہ تعالیٰ اس دور کا جو فتنہ ہوتا ہے نا اس کا رد کرتا ہے اپنے نبیوں کے ذریعے. حضرت عیسیٰ پہ جب وقت پہنچا بنی اسرائیل کا، اس دور میں طب کا رواج تھا، یعنی خوب ترقی کی لوگوں نے میڈیسنز میں. لہٰذا حضرت عیسیٰ علیہ السلام کو اللہ تعالیٰ نے جو معجزات دیے وہ طب سے متعلق تھے. مثلا مردوں کو زندہ کر لیتے تھے، کوڑی یا لیپرسی جو ہوتی ہے اس کے مریض کے جسم پہ ہاتھ پھیرتے، اسی لیے ان کو مسیح بھی کہتے ہیں، ہاتھ پھیرتے وہ ٹھیک ہو جاتا. اسی طرح سے بون بلائنڈ، مادر زاد اندھا جو ہوتا ہے، بچہ جو پیدائشی طور پہ نابینا ہے، اس کو ہاتھ لگاتے اس کی آنکھیں آ جاتی. क्योंकि उस दौर में लोग बड़े इस मान में थे कि हम बहुत तरक्की याफ्ता हैं, में अल्लाह ने नबी को जो मौजज़ा दिया उसका दौर तो आज तक नहीं हो सका। और ये हज़रत ईसा की डिटेल सारी सूरत आल इमरान में आ रही हैं। जैसे सूरत बकरा में हम हज़रत मूसा और बनी इसराइल का पढ़ रहे हैं ना, यहूद की हिस्ट्री पढ़ रहे हैं, तो सूरत आल इमरान में हज़रत ईसा अलैहिस्सलाम के तनाजुर से क्रिश्चियंस और नसारा के मुख्तलिफ सेक्ट्स और उनके अकायद को हम पढ़ेंगे, ठीक है? तो उनको मौजज़ा दिए। फिर जब अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पे बात आई, उस दौर में अरब में जो सबसे ज़्यादा डंका बजता था ना, वो अदब का था। अपनी ज़ुबान पे उनको बड़ा मान था, उनको अपने घोड़ों के ख़ानदानों के नाम भी याद थे। बच्चा बच्चा उनका जो था वो शेर ऐसे पढ़ता था जैसे आज शायद हमारे बच्चे मेरा हाल है कि गाने के बोल बोलते होंगे या कुछ ऐसी चीज़ें जो उनको आती होंगी आमतौर पर, इतना था। उसके लिए अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम को जो मौजज़ा दिया वो क्या है? अदब का और कलाम का बेहतरीन नुस्खा कुरान पाक। दंग रह गए, खुद ही कहने लगे कि वल्लाही मा हाज़ कलाम उल बशर, अल्लाह की कसम ये किसी इंसान का कलाम नहीं है। 4 दफ़ा चैलेंज उनको किया कि तुम ऐसी किताब पेश कर दो, लेकिन नहीं कर सके। तो ईसा इब्ने मरियम को अल्लाह ताला ने मौजज़ा दिए। यहाँ देखिए कि ईसा के साथ इब्ने मरियम का लफ्ज़ आता है, कितना प्यारा पॉइंट है इसमें। किसी नबी के साथ उनके बाप का नाम नहीं आया पूरे कुरान में, लेकिन ईसा अलैहिस्सलाम बिन बाप के पैदा हुए और माँ को इज़्ज़त दे गए। इससे पता चलता है कि बाज़ औलादें ऐसी होती हैं जो अपने माँ बाप की इज़्ज़त में इजाफे का सबब बनती हैं, और अल्लाह हमें ऐसी ही औलादें दे। लेकिन उसके लिए फिर माँ को भी मरियम बनना पड़ता है। वाहिद औरत है मरियम जिसका पूरे कुरान में जिक्र है। किसी औरत का, अच्छी या बुरी औरत का नाम नहीं है। तस्करा तो बहुत सारी औरतों का है, इमराता नूह और इमराता फिरौन, हज़रत आसिया का तस्करा है, हज़रत आयशा के बारे में आयतें नाजिल हुई। नाम किसी का नहीं सिवाय मरियम के, हत्ता कि इनके नाम पे एक सूरत भी है, इतना प्यारा ये नाम है। तो कहा ईसा जो मरियम का बेटा है। क्यों मरियम को ये इज़्ज़त मिली? अगली ही सूरत में आप इसकी डिटेल देखेंगे कि किसी को इज़्ज़त कैसे मिलती है और कहाँ मिल जाती है। तो लिहाजा एक तो उनको मौजज़ात दिए गए, व अय्यद ना हो बी रूहिल कुदस, और हमने उनको रूहुल कुदस के साथ तायीद की उनकी, यानी उनकी तायीद की, उनकी मदद की रूहुल कुदस के ज़रिए। रूहुल कुदस से यहाँ क्या मुराद है? बास कहते हैं कि इससे मुराद वही है, लेकिन इसका जो ज़्यादा गालिब तर्जमा किया जाता है वो क्या है? हज़रत जिब्राईल अलैहिस्सलाम, क्योंकि हर नबी की तरफ जो वही आई थी वो जिब्राईल अलैहिस्सलाम के ज़रिए से आई थी। तो हज़रत ईसा अलैहिस्सलाम के साथ उन्होंने कैसे अपना साथ रखा? इनके साथ बड़ा गहरा ताल्लुक है इनका। कैसे? सबसे पहले हज़रत ईसा अलैहिस्सलाम की मदद जो रूहुल कुदस के ज़रिए से की गई वो कब हुई? जब गहवारे में बोले थे इन्नी अब्दुल्ला, माँ के पेट से निकले और झूले में आए और कौम के सामने आके इस बात की गवाही दी कि मैं अल्लाह का बंदा हूँ। इससे भी पहले अगर आप थोड़ा सा एक और पॉइंट लिख लें कि इनकी पैदाइश ही भी हज़रत जिब्राइल के छूने से हुई थी। एक हदीस का ख़ुलासा मिलता है कि हज़रत जिब्राइल अलैहिस्सलाम ने फूक मारी थी जिसका असर बीबी मरियम के रहम तक गया, यूट्रस तक गया, और उससे फिर वो प्रेग्नेंट हो गई। ये अल्लाह के काम है, कैसे हुआ हमारे लिए गैब का मामला है। तो उनकी पैदाइश के अंदर भी हज़रत जिब्राइल का ताल्लुक़ था, फिर उनके बचपन में बोलने का ताल्लुक़ था, फिर इसी तरह चूँकि हज़रत ईसा के बाप नहीं थे तो लोग उनको वलदु ज़िना कहते थे, नऊज़ु बिल्लाह, ज़िना की औलाद। तो ये उनके साथ साथ रहते थे। जो लोग हज़रत ईसा अलैहिस्सलाम को सताते थे, तंग करते थे, उनका ये जवाब दिया करते थे। फिर इसी तरह ये जितने भी मौजज़ात भी हुए थे इनके हाथों से, जो भी मैंने तذکرہ किया, ये खुद तो नहीं कर सकते थे ना, तो जिब्राइल के ज़रिए से ये होते थे। वो फूंकते थे तो ज़िंदगी आ जाती थी, जैसे आज भी बच्चे के अंदर रूह कब आती है? जब माँ के रहम में फ़रिश्ता जाके उस बच्चे की रूह फूंकता है। तो जो काम भी हो रहे हैं दुनिया में वो फ़रिश्तों के ज़रिए से हो रहे हैं। फिर इसी तरह रूहुल कुदस ने इनकी मदद कब की? जब वक्त के हुक्मरानों के साथ मिल के यहूद ने हज़रत ईसा अलैहिस्सलाम को सूली पर चढ़ाने की कोशिश की, तो अल्लाह ताला के हुक्म से जिब्राइल इनको लेकर आसमानों पे चले गए। तो गोया के इससे पता क्या चलता है कि जब एक बंदा हक पे होता है तो अल्लाह ताला फिर उसको फ़रिश्तों की माहियत देते हैं। क्या ये कुव्वत اور یہ مدد صرف عیسیٰ علیہ السلام کی ہوئی تھی جبرائیل کے ذریعے، کیا آج کے دور میں بھی کسی کو فرشتوں کی مدد مل سکتی ہے؟ بالکل مل سکتی ہے۔ قرآن پاک میں آتا ہے کہ ان الذین قالوا ربنا اللہ ثم استقاموا تتنزل علیہم الملائکہ، وہ لوگ جنہوں نے اللہ کو ایک کہا اور اس پر جم گئے، ان کے اوپر فرشتوں کا نزول ہوتا ہے۔ استقامت کی خیر کیا نکلتی ہے؟ کہ انسان کے پاس فرشتے آتے ہیں اور وہ اس کو خوشخبریاں دیتے ہیں، اس سے باتیں کرتے ہیں، موت کے وقت فرشتے آتے ہیں، اور یہ جو نیکی کرنے کے بعد ایک عجیب سی خوشی کا احساس ہوتا ہے نا، اصل میں یہ فرشتوں کی آمد کا اثر ہوتا ہے۔ کبھی آپ نے نیکی کی محفل میں اپنے اوپر ایک عجیب سی تسکین اور رقت محسوس کی؟ کوئی کام نیکی کا آپ کرتے ہیں تو اس کے بعد آپ کے دل میں ایک ٹرینکویلٹی، ایک محبت کا احساس ہوتا ہے نا، یہ اصل میں اس وقت فرشتوں کی موجودگی کا احساس ہوتا ہے۔ لیکن اس کے لیے انسان کو اللہ کا دوست بننا پڑتا ہے، اور اللہ کا دوست بننے کے لیے فرائض کے ساتھ ساتھ نوافل کا بھی اہتمام کرنا ہوتا ہے۔ تو لہٰذا وَأَيَّدْنَاهُ بِرُوحِ الْقُدُسِ، ہم نے ان کو روح القدس کے ساتھ مضبوط کیا، تائید کی، ان کو معاون بنا دیا۔ حضرت حسان بن ثابت ایک شاعر تھے، تو وہ ایک شعر میں بھی جبرائیل علیہ السلام کے بارے میں روح القدس کا لفظ بولتے ہیں کہ وہ جبریل رسول اللہ فینا و روح القدس لیس لہ کفا، مطلب انہوں نے اس میں کہا ہے کہ جبریل جو اللہ کے رسول ہمارے بیچ میں ہیں اور وہ روح القدس ہیں، یعنی ان کو پاکیزہ روح کہا گیا۔ اور آپ دیکھیں کہ ہر فرشتہ روح القدس پاکیزہ تو ہوتا ہے، لیکن جبرائیل جو ہے نا یہ باقی فرشتوں کے سردار ہیں۔ قرآن پاک میں ایک اور جگہ آتا ہے کہ قل نزلہ روح القدس، کہہ دیجئے کہ اس قرآن کو نازل کرتا ہے روح القدس۔ تو گویا کہ اس وقت جو قرآن پاک میرے اور آپ کے ہاتھوں میں ہے، یہ جبرائیل علیہ السلام کے ذریعے ہم تک پہنچا۔ کبھی ہم نے سوچا اس کو، یہ کلام کتنے پیار سے ہم تک پہنچا اور کس کس طریقے سے اللہ تعالیٰ نے اس کو ہمارے تک پہنچایا؟ اب یہ تو تھا اہتمام۔ آپ اگر اس آیت کو اس طرح سوچیں نا کہ یہ ربانی اہتمام ہے لوگوں کو ہدایت دینے کا، اللہ کی ذات رب ہے نا، رب کون ہوتا ہے جو کھلاتا پلاتا، ٹھیک ہے، جو رب ہمارے جسموں کو کھانا کھلاتا ہے اور ہمارے لیے فصلیں اگاتا ہے اور گوشت سبزی کا اہتمام کرتا ہے نا، اسی نے ہمارے لیے ہدایت کا انتظام کیا۔ رسولوں کو اگر آپ سوچیں تو میرا خیال ہے کہ ان کے احسانات ہم دے نہیں سکتے۔ اگر رسول نہ ہوتے تو ذرا سوچئے دنیا کا نقشہ کیا ہوتا آج۔ آج لوگوں نے رسولوں کی آئی ہوئی تعلیمات کو چھٹلایا ہے تو اتنے اندھیرے ہیں، اور اگر رسول ہوتے ہی نہ، اور جو مشکلات اللہ کے راستے میں ان کو سہنی پڑی اگر وہ نہ سہتے، تو آپ سوچئے کہ اس کے نتیجے میں کیا آج ہم تھوڑا بہت جو دین سمجھتے ہیں وہ بھی سمجھ رہے ہوتے ہیں۔ تو یہ اللہ کی رحمت ہے، اس پہ شعور کے ساتھ اللہ کا شکر ادا کیا کریں۔ آج رسول نہیں ہے، لیکن کوئی ایسا طریقہ ہمیں مل جائے کہ ہم اللہ کا کلام سیکھ سکیں، اس کے بعد ہمارے دل میں وہی شکر گزاری آنی چاہیے جو بھوک کے بعد کھانا کھانے کی ہوتی ہے۔ آج دیکھیے جسمانی طور پہ تو اتنی خوراک کا انتظام ہے کہ مہینوں کا سامان ہمارے گھروں میں موجود ہے۔ ایک مہینہ اگر آپ کہیں نا کہ میں نے کوئی چیز نہیں خریدنی، تو میں پورے شعور سے کہہ سکتی ہوں کہ کوئی بھوک سے مرے گا نہیں۔ ٹھیک ہے، بریڈ نہیں ہوگی تو گھر میں روٹی پکا کے کھا لے گا، روٹی نہیں ہے تو چاول پکا لے گا، بھوک سے مرے گا نہیں۔ لیکن ہماری روحوں کے کھانے کا انتظام کتنا ہے، ہینڈ ٹو ماؤتھ ہے، ہمارا قرآن سے کتنا تعلق ہے؟ ہم اس کو پڑھ نہیں سکتے، سمجھنا تو بڑی دور کی بات ہے، اور سمجھیں گے نہیں، خالی پڑھیں گے تو وہ ایسے ہی ہے جیسے آپ سبزیوں کی لسٹ کے نام رٹ لیں، کبھی آپ کا پیٹ نہیں بھرتا جب تک وہ سبزی خود آپ کے استعمال میں نہ جائے۔ یہ قرآن اور یہ کتابیں اللہ تعالیٰ لوگوں کو یہ اس لیے نہیں دیتے کہ سال میں کوئی ایک دو بار جمع ہو کے اس کو مل ملا کے پڑھ لیا اور اس کو کچھ یاد کر لیا، بلکہ اس سے ہر دن کی انسٹرکشنز لینے کی ضرورت ہوتی ہے۔